أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد اللهم صل على محمد وآل محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم من نريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين اللهم صل على محمد وآل محمد وعجل فرجهم. حضرات محترم، پاکستان میں شیعت کی صورتحال کے حوالے سے اور اس موضوع کے اوپر لیکچرز کی یہ سیریز پیش کی گئی اور یہ اس کا آخری حصہ ہے جس کے اندر ہم اس موضوع کو بڑھاتے ہوئے فائنلائز کرنے کی کوشش کریں گے. ہم نے جو اب تک امور تذکرہ کیے ان میں پاکستان کی 35 سال میں جو اب تک صورتحال رہی ہے اس کا ایک مختصر جائزہ لیا گیا، اور ہم نے جو مثبت کاموں کو انجام پاتا دیکھا ہے اہل بیت اطہار علیہ السلام کے چاہنے والوں کے درمیان اس کو پوائنٹ آؤٹ کیا، اور اس کے بعد ہم نے عرض کیا کہ جو خامیاں رہی ہیں اب تک ہمارے درمیان وہ خامیاں کس قسم کی ہیں. ہم نے 10 پوائنٹس یہاں پہ پیش کیے، اور اس کے بعد 4 پوائنٹس میں یہ بتانے کی کوشش کی کہ جو موجودہ سیٹ اپس کے اندر پرابلمز ہیں وہ پرابلمز کیا پرابلمز ہیں. اب کوشش کریں گے کہ ان پرابلمز کو کاؤنٹر کرنے کے لیے جو کچھ کیا جا سکتا ہے اس کو بیان کیا جائے، اور ہدف یہ ہے کہ جو سیٹ اپس موجود ہیں ان سیٹ اپس کے اندر امپروومنٹ آنی چاہیے. یعنی اس بات کو اچھی طرح سمجھتے ہوئے کہ اداروں پر نئے ادارے بنانا، اسپیشلی سیاسی ادارے نئے بنانا، پولیٹیکل انسٹیٹیوشنز نئے بنانا، یہ انتہائی خطرناک کام ہے، اور معمولاً ایسا ہوتا ہے کہ یہ مزید انتشار کا سبب بنتے ہیں، مزید اختلاف کا سبب بنتے ہیں، اور کچھ لوگ اسٹیٹس کو سمجھ رہے ہوتے ہیں، دوسرے لوگ اس کو مقابلے میں کچھ اور سمجھ رہے ہوتے ہیں، اور اس سے انتشار پھیل رہا ہوتا ہے. تو جو کچھ اس وقت کوشش ہے وہ یہ ہے کہ ہم یہ سمجھنے کی کوشش کریں کہ ہمیں اپنے کام کو بہتر بنانے کے لیے کیا اقدامات انجام دینے پڑیں گے، اور ان کا ایک ابتدائی ڈھانچہ کیا بن سکتا ہے، ہمیں کرنا کیا ہوگا. تو سب سے پہلے میں تھوڑا سا سوسائٹی کے اس اسٹرکچر کے بارے میں گفتگو کروں گا کہ سوسائٹی میں ایک چینج لائی کیسے جاتی ہے، اور ہم سوسائٹی میں کس طریقے سے کاموں کو انجام دینے کی کوشش کر رہے ہوتے ہیں. بنیادی طور پر جیسا کہ ہم نے پہلے سیشن میں بھی عرض کیا تھا کہ ہم ایک فکری نظام ہیں، اور سوسائٹی میں جو بھی چینج آنی ہوتی ہے وہ کسی نہ کسی فکری نظام کے تحت ہی آ رہی ہوتی ہے. یعنی آپ اگر تصور فرمائیں کہ آپ کے پاس اس وقت 4 بڑے انقلابات ہیں جو دنیا کے اندر رونما ہوئے ہیں، اور اگر لیٹسٹ کی ترتیب سے شروع کریں تو آپ کے پاس ایران میں ہے، چائنا، رشیا اور فرینچ، یہ 4 بڑے انقلابات ہیں جو مختلف زمانوں میں حاصل ہوئے ہیں تقریباً 100 سال کے اندر. اور ہم ان تمام انقلابات میں کچھ نہ کچھ چیزیں ہیں جو پک کر سکتے ہیں کہ یہ ہمارے کارآمد چیزیں ہیں، اور ظاہر ہے کہ جو ہمارے پاس دی بیسٹ ماڈل ہے اب تک بنا ہے وہ ایران کا، جمہوری اسلامی ایران کا انقلاب بنا ہے. میں نہیں کہہ رہا کہ ہم پاکستان میں انقلاب لانے کی بات کر رہے ہیں کہ یہاں پر اس طرح کا کوئی انقلاب رونما ہونا ہے اور اس کے لیے ہم یہاں پہ کچھ کہنے کی کوشش کر رہے ہیں تو سننے والا فوراً اس کو ریجیکٹ کر دے اور کہے کہ یہ اس کا وقت ضائع ہوگا. میں انقلاب کی بات نہیں کر رہا ہوں، میں معاشرے کی اندر آنے والی تبدیلیوں کو سمجھنے کی کوشش کر رہا ہوں کہ اگر ایک معاشرے کے اندر کوئی تبدیلی رونما ہوتی ہے تو وہ تبدیلی کن پیرامیٹرز کے اوپر رونما ہوتی ہے. آپ مثال کے طور پر جمہوری اسلامی ایران نے جو کچھ تبدیلی رونما کی اس کی طرف اگر توجہ دیں تو اس کے اوپر بہت ساری بکس لکھی گئی ہیں، جن میں سے ایک سیٹ آف بکس ہے جن کو روٹس آف ریولوشن تعبیر کیا جاتا ہے، یعنی وہ کتابیں جس کے اندر ریولوشن کی روٹس کو ڈسکس کیا گیا ہے. اسی نام پر بھی کچھ کتابیں موجود ہیں اور آپ خود بھی اس کو اسٹڈی کر سکتے ہیں. تو ہم سمرائز کرتے ہوئے کہہ سکتے ہیں کہ اس طرح کے انقلابات کے پیچھے، اس طرح کی آنے والی تبدیلیوں کے پیچھے بہت بڑا ایک گیپ ہے جو ہمیں نظر آتا ہے اپنے معاشرے کے اندر، اور انہوں نے اس گیپ کو فل کیا ہے. اور اس کو ہم اس طرح بیان کریں گے کہ ہمارے پاس 3 لیولز ہیں سوشل انجینئرنگ کے یا سوشل موومنٹ کے. ایک وہ ہے جس کو ہم لیڈر کہتے ہیں یا جس کو آپ لیڈرشپ تعبیر کرنے کی کوشش کر رہے ہیں. ایک فرد بھی ہو سکتا ہے، کونسل بھی ہو سکتی ہے، ایک لیڈرشپ کا کیٹیگری ہے اور یہ ایک لیول ہے. اور ایک لیول ہے جس کو ہم میسز کہتے ہیں، عوام ہیں، پبلک ہیں. ये दो और इनके दरमियान में एक बहुत अहम हिस्सा है जिसको हम मीडियम ताबीर कर रहे होते हैं, या उनको आप और भी बहुत सारे नाम दे सकते हैं। मैं कभी अपनी आसानी की खातिर ये कह रहा होता हूँ कि कुछ लोग सोशल वर्कर होते हैं और कुछ लोग सोशल इंजीनियर्स होते हैं और कुछ लोग सोशल आर्किटेक्ट होते हैं। तो जो आपकी लीडरशिप होती है वो सोशल आर्किटेक्ट होते हैं कि जो एक्चुअली विजुअलाइज कर रहे होते हैं कि हमें इस ढेर को किस जगह पहुंचाना है या इस फ्लैट जमीन के ऊपर कौन सी इमारत खड़ी करनी है। तो वो विजुअलाइज कर रहे होते हैं, वो लीडर्स होते हैं और अपने काम को अंजाम दे रहे होते हैं। और एक वो सोशल वर्कर्स होते हैं कि जो माशरे के अंदर काम कर रहे होते हैं जमीन के ऊपर। और इन दो के दरमियान में कुछ सोशल इंजीनियर्स होते हैं और इन सोशल इंजीनियर्स का काम ये होता है कि ये विजुअलाइज करने वाले उस लीडरशिप से समझ रहे होते हैं बातों को और वो अवाम तक पहुंचा रहे होते हैं, उनके अंदर पेनिट्रेशन इनकी बहुत ज्यादा होती है। हमें सबकी जरूरत है, लेकिन जो गैप हमें हमेशा नजर आता है कौमों के अंदर वो इन सोशल इंजीनियर्स का गैप है। अगर ये लोग अच्छे लोग ना हो मामला बहुत खराब हो जाएगा, फिर कोई बात समझने के काबिल नहीं रहेगा। मैं सिर्फ मिसाल में अर्ज करूं वो ये कि हम समझ रहे हैं कि इमाम खुमैनी ने आसान वक्त नहीं गुजारा, उन्होंने बहुत सख्त वक्त गुजारा। पहली सख्ती तो यही कि वो एग्जाइल्ड थे, वो असल उस मुल्क के अंदर थे ही नहीं जिस मुल्क के अंदर वो मूवमेंट क्रिएट कर रहे थे। अब समझने वाली बात यहाँ पर है कि जो शख्स अपने मुल्क से हजारों किलोमीटर दूर रह रहा था और जिसकी अवाम मुसलमान ममालिक में शायद फोहशतरीन अवाम में तब्दील कर दी गई थी, वो अपनी अवाम को इस्लामी इंकलाब पे कन्विंस कैसे कर गए। बहुत बड़ा एक रोल जो इसमें प्ले किया वो उनके बीच के कैडर ने प्ले किया जिन्होंने अपने लीडर से अपनी बात को समझा और अपनी अवाम तक उस बात को पहुंचा दिया। इस बीच को आप मीडियम ताबीर कर लीजिए, इसको आप सोशल इंजीनियर्स ताबीर कर लीजिए, और ईरान के केस में इसको आप हौज़े इल्मिया ताबीर कर लीजिए कि मिसाल के तौर पर वहां पर कुछ लोग थे जिनकी तरबियत खुद इमाम खुमैनी ने की थी। मसलन वो शहीद मुताहरी जैसे लोग, शहीद बहेश्ती जैसे लोग, जवाद बाहुनर और रजाई और इस टाइप के लोग जिनको खुद इमाम खुमैनी ने तरबियत दी थी, इन लोगों ने मीडियम का बहुत बड़ा रोल प्ले किया। और तसव्वुर फरमाइए कि मीडियम के अंदर अगर हम हौज़े इल्मिया कुम कह रहे हैं तो उसके अंदर उस वक्त कम अज कम 30-35 हजार उलमा थे कि जो इमाम खुमैनी की बात को समझते थे, उनकी बात को समझते हुए अपनी अवाम को उस तक पहुंचाते थे और अवाम के दरमियान इनकी पेनिट्रेशन इतनी थी कि अवाम इनके कहे पे कन्विंस थे। जो बहुत बड़ा फर्क बयान करते हैं हौज़े इल्मे कुम और हौज़े इल्मे नजफ के अंदर। और कोई ये ना समझे कि मैं इन दोनों के दरमियान कोई किसी को ज्यादा सुपीरियर या इन्फीरियर करने की कोशिश कर रहा हूँ। और हमारे यहाँ मुश्किलात में से एक मुश्किल ये है कि आप जब भी कोई बात कह रहे होते हैं आपको दसियों चीजों की मिसअंडरस्टैंडिंग्स को सोचते हुए पहले उसको रेक्टिफाई करना पड़ जाता है। यानी हमें इत्मीनान नहीं होता कि हमारे सुनने वाले अगर हमारी बात के अंदर दो पॉसिबिलिटीज हों अच्छी और बुरी तो वो अच्छी को लेंगे। हमें हमेशा ये खतरा होता है कि हमारे सुनने वाले हमारी बात की दो पॉसिबिलिटीज अच्छी और बुरी में हमेशा बुरी को ले लेंगे बदकिस्मती से। इसके नतीजे में लोगों की ज़बानें बंद हो गई हैं, इसके नतीजे में बेतहाशा वक्त जाया हो रहा है। बहरहाल तो जो दो फर्क समझ में आते थे वो ये कि हौज़े इल्मे कौम के अंदर मुसलसल तबलीगी उनसर था। उस तबलीगी उनसर में माह रमजान, माह मुहर्रम, माह शहादत बीबी सईदा सलामुल्लाह अलैहा, इन तमाम के मौके के ऊपर ये लोगों के दरमियान जाते थे और इनके दरमियान पेनिट्रेशन थी। तो जब उनके लीडरशिप ने मसलन इमाम खुमैनी ने कोई बात कही तो उनके पास जरूरी नहीं था कि वो नए चैनल्स क्रिएट करें कि अवाम तक बात कैसे पहुंचेगी। नहीं, पहले से मीडियम मौजूद था, उस मीडियम की पेनिट्रेशन थी, उस मीडियम के अंदर भी कुछ लोग थे जो उस मीडियम के न्यूक्लियस बनकर उसको चला रहे थे, जिनमें वो लोग शामिल थे जिनके मैंने अभी नाम दिए, मसलन रहबर मुअज्जम, शहीद मुताहरी, शहीद बहेश्ती और इस टाइप के लोग। बस जो बहुत बड़ी जरूरत है माशरे को वो तरबियत की जरूरत है। और इस तरबियत के अंदर तीन लेवल्स हम आइडेंटिफाई कर सकते हैं। कुछ लोग वो हैं जो सोशल वर्कर और आवाम की सतह में हैं, कुछ लोग वो हैं जो लीडरशिप की सतह में हैं, और कुछ लोग हैं जो मीडियम का काम कर रहे हैं। और इस मीडियम के अंदर एक न्यूक्लियस हमें चाहिए होगा। वो न्यूक्लियस दर हकीकत लीडर और आवाम के दरमियान सारे कामों को अंजाम दे रहा होगा। ऐज़ानी मुहतरम, ये मैं दोबारा आपकी खिदमत में अर्ज कर दूँ, पहले भी अर्ज कर चुका हूँ मुख्तलिफ मौक़ों पर, वो ये कि आपको किसी भी फील्ड के अंदर जिसमें आप स्पेशलिस्ट ना हो, आपको स्पेशलिस्ट की बात के ऊपर एतमाद करना पड़ जाता है, और उसकी वजह यह है कि जाहिर आप दुनिया के हर फील्ड के अंदर एक्सपर्टीज अचीव नहीं कर सकते हैं। तो लेकिन बदकिस्मती से जब हम सोशल मूवमेंट की बात कर रहे होते हैं तो बजाय ये कि हम एक्सपर्ट्स की सुनने की कोशिश करें, इस मामले में खुद सरी दिखाते हैं और कहते हैं नहीं हम वो करेंगे जो हमें समझ में आएगा। आप मेडिसिन में ये नहीं करते, आप इंजीनियरिंग के अंदर ये काम नहीं करते, आप दुनिया की किसी फील्ड के अंदर ये काम नहीं करते, लेकिन जब आप सोशल मूवमेंट के ऊपर पहुंचते हैं इररेलेवेंट लोगों से समझ रहे होते हैं कि वो सोशल मूवमेंट क्रिएट करेंगे, और आप उसके एक्सपर्ट्स के सामने नहीं जा रहे होते ना उनके उसके एक्सपर्ट्स को क्रिएट करने की कोशिश कर रहे हैं, नतीजा ये हो रहा है कि हम उस काम को अंजाम नहीं दे पा रहे जो हो जाना चाहिए। मैं मुतमईन हूं कि आपकी खिदमत में अर्ज कर रहा हूं वो ये कि कोई सोशल मूवमेंट इस कानून से बाहर नहीं निकल पाएगी। ये वो चीज है जो हमें हर सूरत में चाहिए होगी, यानी एक लीडरशिप, और एक लीडरशिप और आवाम के दरमियान बनने वाला मीडियम जो लीडरशिप की बात को समझे, उसकी सख्त बातों की इंटरप्रिटेशन करे। आप तसव्वुर कर रहे हैं इमाम खुमैनी ने 8 साल ऐसी जंग लड़ी है जो दुनिया का कोई लीडर नहीं लड़ सकता था। उन्होंने सख्त तरीन फैसले किए हैं, उन्होंने जो फैसले किए हैं उसके नतीजे में लाखों लोगों ने कुर्बानियां दी हैं। क्यों वो इन कुर्बानियों पे तैयार हो गए? यकीनन इमाम खुमैनी की शख्सियत के अंदर एक कैरिज्मेटिक असर था, लेकिन उस कैरिज्मेटिक असर को कुछ देर तक तो बाकी रखा जा सकता था सख्त फैसलों से, लेकिन 8 साल तक बाकी रहे। उसकी वजह सिर्फ ये समझ में आती है कि इनके पास बहुत स्ट्रांग मीडियम था, और उस मीडियम को रन करने वाला बहुत स्ट्रांग न्यूक्लियस था जो अपने आप को उस लीडरशिप के ऊपर डिवोट किए हुए था। लिहाजा हमें अप्रिशिएट करना पड़ेगा शहीद मुतहरी, शहीद बहिश्ती, रहबर आजम और उनकी जैसी हस्तियों को जिन्होंने इस मीडियम के अंदर न्यूक्लियस का बहुत अच्छा रोल प्ले किया, और इतना अच्छा रोल प्ले किया कि बाद में उसी न्यूक्लियस से फर्दर लीडरशिप्स भी बन रही हैं, जैसा कि इस वक्त रहबर आजम की शक्ल में हमारे सामने लीडरशिप मौजूद है। अब जैसे ही मेरे सामने कोई एक ग्रुप आएगा जिसके अंदर मैं देखूं कि लीडरशिप में फुकदान है और मीडियम तो है ही नहीं, तो मैं कहूं कि ये सोशल मूवमेंट कर लेंगे। मैं आपको उसी वक्त सिग्नेचर करके दे सकता हूं ये सोशल मूवमेंट क्रिएट नहीं कर सकेंगे, और जब तक हम इस काम को नहीं करेंगे हम कभी भी सोशल मूवमेंट क्रिएट नहीं कर सकेंगे। तो फिर आप कहेंगे कि जो हम जलसात कर रहे हैं जिसके अंदर बाज़ोखात 30,000, 40,000, 1,00,000 लोग आ जाते हैं, ये क्या है? ये एक टाइम के ऊपर आने वाला लोगों का रिएक्शन है। जो कभी होपलेस होते हैं तो उनको कोई जगह चाहिए होती है जहां पे वो अपने ख्यालात का इजहार कर सकें। ये उन लोगों की दास्तान है कि जो बेचारे बाज़ोखात मुश्किलात में फंसे होते हैं, उनके सामने कोई उम्मीद नहीं रहती, और कोई आदमी खड़ा होता है कहता है मैं तुम्हें उम्मीद दिलाने को तैयार हूं, तो उसके साथ चलने को तैयार हो जाते हैं। लेकिन हम एक ऐसा जलसा करने के बाद समझेंगे इसके नतीजे में हमने सोशल मूवमेंट क्रिएट कर ली है और सोशल चेंज की तरफ हम बढ़ रहे हैं, मैं कहूंगा जब तक ये काम नहीं करेंगे हम इस काम को नहीं होता देखेंगे। और बदकिस्मती ये है कि ये काम उससे पहले होना चाहिए कि आप पब्लिक को ललकार दें, उससे पहले होना चाहिए कि आप पब्लिक को मैदान के अंदर लेकर उतर आए। लिहाजा आप वाज़े तौर पर देखेंगे कि इमाम खुमैनी एग्जाइल के अंदर गए, एग्जाइल में गए, उन्होंने पब्लिक को रोड पे नहीं बुलाया। जब सारी तैयारियां हो गई, उनका मीडियम बिल्कुल कन्विंस था, उनका न्यूक्लियस बिल्कुल तैयार था, उस मौके पर उन्होंने लोगों से कहा कि अब तुम हुकूमत के खिलाफ रोड के ऊपर आ जाओ और अपने काम को अंजाम दे दो। अजीब बात यह है कि गुज़िश्ता 15 साल के अंदर, यानी इनकलाब से पहले के जो 15 साल थे, शायद ही इमाम खुमैनी ने कभी लोगों को रोड के ऊपर बुलाने की बात की हो। यानी मिसाल के तौर पर वो कहते थे लोगों से कि रद्द अमल दिखाएं, और वो कहते थे लोगों से कि आप अपनी आवाज को बुलंद करें, लेकिन हम कभी भी नहीं देखते कि वो लोगों को इस तरह से बुलाने की कोशिश कर रहे हो और उसके बाद वो चाहते हो। अलबत्ता मैं इसको डिनाई नहीं करना चाह रहा कि बाद वक्त लोगों के अंदर हौसले को ईजाद करने के लिए, हिम्मतों को बुलंद करने के लिए हमें कुछ ऐसे काम करने पड़ जाते हैं जिसके अंदर लोग उम्मीद तो कम से कम हासिल करें, लेकिन ये आखिरी काम हो हरगिज नहीं। जहां से काम शुरू होगा वो ये कि आपके पास आपके आइडियोलॉजी को समझने वाले एक्सपर्ट्स चाहिए, और आइडियोलॉजी के साथ साथ जो काम आप अंजाम दे रहे हैं, आप मिसाल के तौर पर आप एक गाड़ी बनाने की कोशिश कर रहे हैं, क्या ग्रुप ऑफ इंजीनियर्स के बगैर गाड़ी बना लेंगे आप? आपको मुख्तलिफ फील्ड से रेलिवेंट इंजीनियर्स चाहिए होंगे, एक्सपर्ट्स चाहिए होंगे जो मिसाल के तौर पर फ्यूल्स के सिस्टम्स को समझ सकें, जो उसके एरोडायनेमिक्स को समझ सकें, जो मिसाल के तौर पर जो मेटलर्जिकल स्टडीज के अंदर एक्सपर्टीज रखते हों, वरना आप अपने काम को अंजाम नहीं दे सकेंगे। ये तयशुदा सी बात है। اسی طرح کی سوشل موومنٹ ہے. پہلی چیز جو ہمیں اور آپ کو چاہیے اس وقت وہ یہ کہ آپ کے پاس فکری طور پر اور معاشرتی نظام کو تبدیل کرنے کے لیے جو ایکسپرٹس ہیں ان کی ضرورت ہے. آپ اس کو انکار کیسے کر سکتے ہیں؟ اور اس کام کے لیے جو ہمیں سب سے پہلا ہمیں اقدام اٹھانا ہوگا, ابھی تو ٹھیک ہے جیسے ابھی صورتحال ہے یہ گزرے گی, لیکن اس کے پیچھے جو کام کرنا ہوگا وہ یہ کہ ہمارے پاس ایسے مضبوط تعلیمی تربیتی ادارے بنے ہوئے ہوں جو اس کام کو انجام دے سکیں. آپ بہت آسانی سے دیکھ سکتے ہیں, ہمیں 35 سال سے زیادہ ہوگا اس پاکستان کے اندر معاشرتی جد و جہد کرتے ہوئے. اپنے آپ سے پوچھے گا کیا پورے پاکستان کی سطح پر ہمارے پاس کوئی ایک چین ہے جس کے اندر ہمارا کوئی تعلیمی نظام چل رہا ہو؟ تو آپ متاسفانہ دیکھیں گے کہ ہرگز ایسا نہیں ہے. میں آپ سے پوچھوں گا کہ کیا ہمارے پاس پورے ملک کی سطح پر کوئی ایک رسالہ ہے جس کو ہم کہہ سکیں کہ یہ رسالہ ہماری فکری ترجمانی کر رہا ہے؟ آپ دیکھیں گے کہ نہیں ہے. جب ہم یہ سوچیں کہ آپ کے پاس اور ہمارے پاس پورے ملک کی سطح پر کوئی ایک تحقیقی ادارہ ہے جس کے بارے میں ہم یہ کہہ سکیں کہ یہ ہمارے بارے میں سوچ رہا ہے, تو آپ دیکھیں گے کہ وہ بھی نہیں ہے. تو آپ کے پاس پھر ہے کیا؟ آپ کے ہمارے پاس ایک سینٹرل آفس ہے اور اس سینٹرل آفس کے ڈسٹرکٹ یا پروویژنل لیول کے اوپر آفیسز بنے ہوئے ہیں جو کام کو انجام دے رہے ہیں. نہ جن میں تحقیق ہے, نہ ان میں تعریف ہے, نہ ان کے اندر حتی اچھی پبلسٹی ہے. یہ وہ خامی ہے جو ہمارے ساتھ چل رہی ہے, اب کسی بھی وجہ سے ہے, اب اس کا ٹوٹنا بہت ضروری ہے. تو جو مجھے سمجھ میں آتا ہے وہ یہ کہ پہلی چیز جو ہمیں چاہیے وہ ایک ایسا تحقیقی ادارہ چاہیے جو ان کاموں کو نظم و ضبط دینے کے لیے کوششیں شروع کرے. اگر ہم نے اس کے اوپر انویسٹمنٹ نہیں کی اور وہ تمام ہمارے گروپس, اجتماعات, پارٹیز جو یہ کہہ رہے ہیں کہ وہ ہماری قوم کو اور ہمارے مستقبل کو بنانے کی کوشش کر رہے ہیں, ان کی خدمت میں عرض کروں گا کہ آپ جب تک اس قسم کا کوئی تحقیقی ادارہ تشکیل نہیں دیں گے اور اس کے اوپر ریسورسز نہیں لگائیں گے اور اپنے وقت کو اس کے اوپر خرچ نہیں کریں گے, آپ اور میں اس قوم کے ساتھ انصاف نہیں کر سکیں گے. ہمیں اس قسم کے اداروں کی ضرورت پڑے گی. اچھا, اب فوراً ظاہر ہے جیسے ہم یہ کہیں گے کہ وہ تحقیقی ادارہ, تو ہمارے سامنے دو میجر کوشچنز آئیں گے. نمبر ایک, اس کی ریسورسز. نمبر دو, اس کے اندر کام کرنے والی ہیومن ریسورسز, یعنی فائنینشیل ریسورسز اور ہیومن ریسورسز. تو میں آپ کی خدمت میں عرض کروں گا کہ اب پہلا کام جو بظاہر ہمارے سامنے آ جانا چاہیے تھا وہ یہی کام تھا, وہ یہ کہ چلو ٹھیک ہے, آج ہمارے پاس نہ ایسے فائنینشیل ریسورسز ہیں نہ ایسے ہیومن ریسورسز ہیں, کہ اب ہمیں اس کے اوپر توجہ نہیں دینی چاہیے تھی. ایک بہت اچھی مثال ہمارے سامنے جمہوری اسلامی ایران کے اندر آئی, اور وہ اس طرح سے ہوا کہ رفسنجانی, ہاشمی رفسنجانی کا پہلا ٹینیور تھا جس میں وہ پریزیڈنٹ بنے, اور پریزیڈنٹ بننے کے بعد انہوں نے جتنی کیبنٹ کا انتخاب کیا وہ سارے کے سارے تقریباً وہ لوگ تھے جن کا دین سے کوئی تعلق نہیں تھا, اور ان میں ہم دیکھ پا رہے تھے کہ وہ امریکہ اور یورپ کے پڑھے ہوئے ایسے لوگ تھے جن کو انقلاب سے بھی کوئی بہت زیادہ سروکار نہیں تھا, اور ان کو وہ لے کر آئے. اب وہاں پہ ایک کوشچن یہ ہوگا کہ بھئی آپ نے یہ کام کیوں کیا؟ انہوں نے کہا کہ ہمیں ایکسپرٹس کی ضرورت ہے, اس لیے ہم نے اس کام کو انجام دے دیا. ہمیں اکانومی کے اندر ایکسپرٹس چاہیے, ہمیں مختلف مقامات پہ ایکسپرٹس چاہیے تھے, اور چونکہ ہمارے پاس نظریاتی لوگ ایکسپرٹس نہیں تھے لہٰذا ہم ان لوگوں کو لے کر آ گئے. اچھا, اب سوال یہ تھا کہ اچھے نظریاتی لوگوں کو ایکسپرٹس لیول تک پہنچانے میں کتنے سال چاہیے آپ کو؟ تو زیادہ سے زیادہ 10 سال چاہیے آپ کو. مثال کے طور پر آپ ایک آدمی کو جس نے آج ماسٹرز کیا ہوا ہے اور آپ سمجھ رہے ہیں کہ فکری نظریاتی طور پر اچھا ہے, آج آپ اس کو 10 سال کے لیے اپنے پاس رکھ لیجئے, آپ اس کو پروٹیکشن دیجئے. 10 سال کے بعد کم از کم آپ کے پاس اتنا تو ہوگا کہ آپ کے پاس 15-20 ایسے ایکسپرٹس ہوں گے جو آپ کے کام کو انجام دے سکیں. میں چھوٹی سی ایک مثال آپ کی خدمت میں اور عرض کروں گا. یہیں کراچی میں ایک جگہ پر انویسٹمنٹ کی گئی, ایک پلاٹ لیا گیا, اور اس پلاٹ کے اوپر تقریباً 6 کروڑ روپے لگے, اور اس کے 6 کروڑ روپے لینے کے بعد اس کے اوپر تقریباً لگ بھگ سمجھ لیجئے 20 کروڑ روپے کا پروجیکٹ ہے ایک اسکول کے اوپر. ایک اسکول بنے گا 20 کروڑ روپے کی مالیت سے. کئی کروڑ روپے کا پلاٹ ہے, کئی کروڑ روپے کی بلڈنگ ہے, کئی کروڑ روپے کا اکوپمنٹ ہے, اور اس کے بعد ایک اسکول بنے گا. اچھا, اس کے مقابلے میں اب اگر کوئی مجھ سے پوچھے تو مجھے کیا کرنا چاہیے, میں یوں سوچ رہا ہوں وہ یہ کہ اگر میں کچھ ماسٹرز ایسے لے لوں جن کے اوپر میں ایم فل اور پی ایچ ڈی کے لیول کے اوپر کام کروں, محنت کروں, یہ وہ نظریاتی بچے ہوں ہمارے, نظریاتی جوان ہوں جو مختلف فیلڈز کے اندر ایکسپرٹیز لیں, آپ یقین مانیے اس کی انویسٹمنٹ 20 کروڑ سے کہیں کم ہوگی. لیکن 10 سال کے بعد, 15 سال کے بعد اس ڈائلما سے آپ باہر آ جائیں گے جس میں اس وقت کھڑے ہوئے ہیں کہ آپ کو نہیں معلوم کہ جو آپ کام کرنے والے ہیں اس کے ایکسپرٹ کہاں پر ہیں, آپ کے پاس قطعاً نہیں ہے. जब तक मैं और आप ह्यूमन रिसोर्सेज के ऊपर इस लेवल पे जाकर काम नहीं करेंगे, हम और आप इसी मुसीबत के अंदर फंसे रहेंगे। अब आपके सामने कितनी लॉस्ट अपॉर्चुनिटीज हैं। मिसाल के तौर पर जमहूरी इस्लामी ईरान के अंदर बेहतरीन सोशल साइंसेज के सेटअप्स मौजूद हैं, वो अपने एक्सपर्ट्स को तैयार कर रहे हैं, उन एक्सपर्ट्स के जरिए अपनी सोसाइटी को रन कर रहे हैं। अगर हमारे पास कोई कोऑर्डिनेटेड एफर्ट होती है तो हम अपने उन बच्चों को जिनको नजरियाती बच्चे समझते हैं उनकी यूनिवर्सिटीज के अंदर भेजकर 5-10 साल के अंदर ऐसे एक्सपर्ट बना सकते थे जो हमारी सोसाइटी के बारे में स्ट्रेटेजिक प्लानिंग कर लेते। ना हमने पहले किया और जो बच्चे गए भी उनको कोई प्रोटेक्शन नहीं मिला। नतीजा वो जो गए उनको नहीं पता था कि वो वापस आके क्या करेंगे और उल्टा केस बन गया, वो और ज्यादा लायबिलिटी में चेंज हो गए। यानी जब वो ईरान से वापस आए हैं तो उनको ये समझ में नहीं आया कि इस मौजूदा सेटअप के अंदर हम वो जो वहां ईरान के पढ़े हुए लोग हैं वहां एडजस्ट कैसे होंगे। आपके लिए लायबिलिटी बन गए जबकि वो आपके लिए एसेट्स थे। अगर आप अच्छी तरीके से उनके ऊपर काम कर रहे हो तो आपके एसेट्स में तब्दील हो जाना चाहिए था। हमने 30 साल में ये काम नहीं किया और इस वक्त फिर वही हमाकत दोहराते हुए फिर वही काम नहीं कर रहे। इसका मतलब ये होगा कि 25 साल के बाद मेरे जैसा एक आदमी जब बैठेगा और फिर दोबारा जायजा लेगा कि हमारी कौम के पास किस फील्ड के कितने एक्सपर्ट्स हैं, तो वो फिर इस बात को देखेगा कि जो काम करना चाहते हैं उसके एक्सपर्ट्स नहीं है। अब हम ताज्जुब से देखते हैं कि हमारे बेहतरीन नजरियाती बच्चे कहीं इंजीनियर हैं, कहीं डॉक्टर्स हैं, कहीं एमबीए किए हुए हैं, कहीं एसीसीए किए हुए हैं, कहीं सीए किए हुए हैं, और इनसे कोई एक आदमी पूछे कि ब्रदर आपने आपके अंदर कितने लोग जिन्होंने सोशियोलॉजी में पीएचडी किया है, आपके अंदर कितने लोग जिन्होंने पॉलिटिकल साइंसेस के अंदर पीएचडी किया है, तो उन्होंने हरगिज नहीं किया। और उनसे पूछा आपका काम क्या था, आपका काम ये था कि आप सोसाइटी को चेंज करना चाहते थे। मैं नहीं कह रहा कि मुझे और आपको डॉक्टर इंजीनियर एमबीए अकाउंटेंट नहीं होना चाहिए था या कंप्यूटर साइंस से लिटरेट नहीं होना चाहिए, होना चाहिए, लेकिन जो सबसे पहले जिस काम को आप करने का दावा कर रहे हैं उसके एक्सपर्ट्स नहीं होंगे तो आपकी बाकी सारी चीजें दूसरे लोग इस्तेमाल करेंगे। नतीजे ही कि आपके सारे जो ACCAs हैं, MBAs हैं, आपके सारे कंप्यूटर लिटरेट्स हैं, इन सबको दूसरे लोग इस्तेमाल कर रहे हैं। उसकी वजह यह है कि आपको जो काम करना चाहिए था आपके पास उसके एक्सपर्ट नहीं है। तो ऐसा ने मोहतरम, मैंने जितना इसरार किया इस बात के ऊपर वो इसी खातिर है कि इसके बगैर कोई काम नहीं निकलेगा। अब आप चाहे पाकिस्तान के अंदर रह रहे हैं, चाहे आप पाकिस्तान से बाहर रह रहे हैं, चाहे आप किसी तंजीम के अंदर हैं, चाहे किसी तंजीम से बाहर हैं, मुतमईन रहिए कि जब तक आपके पास अपने काम के रेलिवेंट यानी सोशल मूवमेंट के रेलिवेंट एक्सपर्ट्स नहीं बनेंगे, हम और आप इस काम को अंजाम नहीं दे सकेंगे। हम बदकिस्मती से जिसको हम लोग कहते हैं अंधेरे में टामक टूंगियां मारते रहेंगे, हाथ पांव खेलते रहेंगे और हमें नहीं पता चलेगा कि आखिर वक्त तक हमारे अहदाफ कैसे पूरे होने। यानी मैं इस मजा नुमा वाक्य को आपकी खिदमत में अर्ज करूं कि पाकिस्तान में काम करने वाले एक ईरानी आलिम से मेरी मुलाकात हुई कुम में और हम उनसे मिले और हमने उनसे पूछा कि आप इतने साल से पाकिस्तान में काम कर रहे हैं, आप नहीं जानते होंगे खतान यानी कोई गैस भी ना करे, तो उनसे पूछा गया कि आप इतने साल से पाकिस्तान में काम कर रहे हैं, आप इस पाकिस्तान की सोसाइटी के फैब्रिक्स में से किस फैब्रिक के ऊपर काम करके इसको चेंज करने की कोशिश कर रहे हैं। अब यकीन फरमाइए उन्होंने फारसी का एक मुहावरा कहा, कहने लगे कि हकीकत यह है कि हमें नहीं मालूम कि हम किस गंजे के सर पे उस तरह फेर रहे हैं, हमें भी नहीं मालूम। कहने लगे कि हमें यूं एहसास हो रहा है कि हमारे सामने एक सोसाइटी है और हमने उस तरह फेरना है, अब उसके नीचे बाल आ रहे हैं या खाल आ रही है इसका हमें भी कोई खबर नहीं। बदकिस्मती से अजीजा ने मोहतरम, हम 35 साल से गंजे के सर पे उस तरह फेर रहे हैं और बार बार उसी को रगड़े चले जा रहे हैं, उसी काम को किए जा रहे हैं जिसने नतीजा नहीं दिया है हमें, और जिस काम ने हमें नतीजा देना है उसकी तरफ हम तवज्जो नहीं दे रहे हैं। और बार बार अपने आप से सवाल कर रहे हैं शिया कौम कमजोर क्यों हो रही है, शिया कौम में लोग शहीद क्यों हो रहे हैं, शिया कौम अपने मुतालिबात को हासिल क्यों नहीं कर पा रही है। इस वजह से कि इसके पीछे फिक्र नहीं है, इसके पीछे कोई मंसूबाबंदी नहीं है। बस पहली चीज जो हमें चाहिए ऐसे मजबूत फिक्री इदारे या कम से कम एक इदारा जिसके अंदर मजबूत फिक्री तरबियत रखने वाले अफराद बैठे हों और जो नहीं है वहां से शुरू कर दें। मसलन अगर अफराद एक्सपर्ट्स आप कहते हैं आपके पास एक्सपर्ट्स हैं तो आप इदारे से शुरू कर लीजिए। अलबत्ता उन एक्सपर्ट्स के अंदर सिर्फ फील्ड से रेलिवेंट एक्सपर्टीज नहीं चाहिए, उनके अंदर नजरिया भी चाहिए, उनके अंदर तरबियत भी चाहिए। लिहाजा अगर आप मेरे सामने एक पोस्ट पीएचडी पॉलिटिकल साइंसेज का उठा के रख दें जो नमाज भी नहीं पढ़ता वो किसी काम का नहीं है। आप तसव्वुर भी नहीं कीजिएगा कि ये आपके लिए इस्लाम के फैलाव के लिए कोई मंसूबाबंदी कर पाएगा जिसको खुद इस्लाम की इतनी ख्वाहिश नहीं है कि उसके लिए नमाज ही पढ़ ले। تو آپ مطمئن رہیے کہ آپ کو دین نہیں دے پائے گا, آپ اس کے ذریعے معاشرے کے اندر کوئی تبدیلی ایجاد نہیں کر پائیں گے. بس جو چیز نہیں ہے اس کو حاصل کرنے کے لیے ابھی اقدام کر دیں. اور ایک قانون ہمیشہ ذہن میں رکھ لیجئے گا جو مجھے سمجھ میں آیا ابھی تک, وہ یہ ہے کہ آپ چاہے ایک اینٹ کھسکانے کے برابر کام کر سکتے ہو, آپ ایک اینٹ کھسکا لیجئے تاکہ اگلی نسل کے لیے کم سے کم ایک اینٹ کھسکی ہوئی نظر آ جائے. تو ابھی جو کچھ ہمارے سامنے مشکل ہے وہ کئی لیولز کے اوپر ہے. مثلا ہم معاشی طور پر مشکلات سے دو چار ہیں. میں پھر عرض کروں گا, اگر کوئی یہ سمجھ رہا ہے شیعہ قوم کے پاس پیسہ نہیں ہے تو پیسہ بے تحاشا ہمارے پاس ہے, لیکن پھر کیوں معاشی مشکلات ہیں ہمارے سامنے؟ اس وجہ سے کہ ہم نے اپنے معاش کو مینج نہیں کیا. ہم آج تک نہیں سمجھ پائے کہ ہمیں قوم ہونے کے ناطے اپنی معاشی مشکلات کو حل کیسے کرنا ہے. ہم پوری قوم کو چند لوگوں کے دیے ہوئے ڈونیشن کے اوپر لے کے چل رہے ہیں. آپ تصور فرما رہے ہیں ہم کیا کر رہے ہیں. اور ہمارے پاس ہزاروں ایسی اپرچونیٹیز موجود ہیں جس کو اگر ہم ٹیپ کرنے کے اوپر چلے جائیں تو ایک سال کے ڈونیشن سے وہ کام کر سکتے ہیں جو پھر 25 سال تک ہمیں کسی ڈونیشن کی ضرورت نہیں پڑے گی. ہم یہ کام کر سکتے ہیں, لیکن ہم اس ایک سال کے ڈونیشن کو سیکریفائس نہیں کرنا چاہ رہے. آپ ایک عجیب صورتحال دیکھیں گے. میں نے آپ کی خدمت میں پہلے سیشن کے اندر عرض کیا کہ ہم اور لبنان ایک عجیب طریقے سے آگے بڑھے ہیں. 35 سال پہلے لبنان ہم سے بہت بہتر حالت میں نہیں تھا, اور اس وقت الحمدللہ رب العالمین لبنان میں اہل بیت اطہار علیہ السلام کے چاہنے والے دنیا کے سامنے اپنی صلاحیتوں کو لوہا منوا چکے ہیں. کیوں ایسا ہوا ہے؟ کبھی ہم نے اس بات کے اوپر غور نہیں کیا. آپ جا کر مثلا اگر بہت رف میں وہ چیزیں بتاؤں آپ کی خدمت میں جو انٹرنیٹ کے اوپر سب کے لیے اویلیبل ہیں, وہ یہ کہ آپ جا کے ان کے سیٹ اپ کو دیکھنے کی کوشش کیجئے گا, ان کا سیٹ اپ کیسا ہے. فیلڈ سے ریلیونٹ لوگ پی ایچ ڈیز کیے ہوئے ان کے پاس موجود ہیں جو ان کی کیبنٹ کا حصہ بنتے ہیں. اور اگر آپ اپنی کیبنٹ کے اندر ایسے ریلیونٹ لوگوں کو لانے کی کوشش کریں, آپ کے پاس یا لوگ نہیں ہوں گے جو فیلڈ سے ریلیونٹ ہوں, یا وہ نظریاتی نہیں ہوں گے, یا آپ نہیں لائیں گے چونکہ ان کے لانے سے آپ اپنے وجود کو خطرے میں دیکھ رہے ہوں گے کہ اگر یہ اتنے مضبوط لوگ آ گئے تو میرا کیا ہوگا. پھر ہمارے ساتھ مشکل یہ ہے. اس کے بعد آپ ایک عجیب بات دیکھیں گے. میرے ذہن میں نام آتا ہے رچرڈ برٹن تھا میرے خیال میں, کہ ایک جو امریکن سوشل سائنٹسٹ تھا, اس نے حزب اللہ کے اوپر تحقیقات کی تھیں جو مجھے یاد آتا ہے, یا نورٹن تھا, میرے ذہن سے نام نکل رہا ہے ابھی. تو اس نے ایک پیپر لکھا حزب اللہ کے بارے میں, اور اس میں اس نے کہا کہ یہ تنظیم جب بنی تھی تو 80% آف بجٹ ایران سے آ رہا تھا, اور صرف 20% آف بجٹ خود حزب اللہ کے کام کرنے والے اپنے اندر سے جنریٹ کر رہے تھے. اس کے بعد یہ کہتا ہے کہ ڈرامیٹیکلی صرف چند سالوں کے اندر 20% آف بجٹ باہر سے آ رہا تھا, اور 80% آف بجٹ خود حزب اللہ اپنے اندر کریٹ کر رہی تھی اور جنریٹ کر رہی تھی. اور اس کے بعد اس نے کہا کہ انہوں نے اس کام کو کیسے کیا. تو اس نے جا کر دیکھا کہ انہوں نے بہت عقل مندی سے کام یہ کیا کہ چونکہ ان کو کچھ ادارے چاہیے تھے جو ان کی ضرورتوں میں سے ضرورت تھی, انہوں نے انہی اداروں کو بزنس فورم کے طور پہ استعمال کیا. مثلا وہ کہتا ہے حزب اللہ نے پیٹرول پمپس لگائے, حزب اللہ نے سپر اسٹورز کھولے, حزب اللہ نے اپنے اسکولز کھولے, حزب اللہ کے اپنے کالجز ہیں, حزب اللہ کے اپنے ہاسپٹلز ہیں. ان سب کے ذریعے سے وہ پیسہ بھی جنریٹ کر رہے ہیں اور لوگوں کو وہ ویلفیئر بھی دینے کی کوشش کر رہے ہیں جس کو وہ ایکچولی استعمال کر رہے ہیں. اس ویلفیئر کے نام پر یہ پوری قوم ان کے ساتھ ہے. اب میں آپ سے ایک بات پوچھوں گا, ہماری کس تنظیم نے جو ملکی سطح پر کام کر رہی ہو چند ایسے ادارے کھولے ہوں, چند چھوڑیے ایک ایسا ادارہ کھولا جو اس کے لیے کچھ جنریٹ کر لے؟ یعنی 35 سال میں ہمارے اکانومی کے ایسٹس کتنے ہیں تو آپ دیکھیں گے کہ نل ہے. ہم پہلے دن سے 100% ڈونیشن سے شروع کر کے ابھی تک 100% ڈونیشن کے اوپر کھڑے ہیں, اور ہر نیا سیٹ اپ صرف ڈونیشن کے اوپر چلے گا. اس کی وجہ یہ کہ ان میں سے کسی نے اکانومی کے اندر ایسٹس کریٹ نہیں کیے, اور آئندہ بھی کوئی موڈ نہیں ہے ان کا. یہ جو شارٹ سائٹنگ ہے, یہ جو چھوٹی سی چیزوں کو دیکھ کر اپنے آپ کو مشغول کرنا ہے, یہ اس قوم کے لیے مہلک ہے. اور یہ وہ مشکل ہے جس کے اندر ہم ٹریپ ہوئے ہیں. عزیزان محترم, ہمیں تربیتی اداروں کی ضرورت ہے. یعنی اگر میں اس کو بہت چھوٹا کروں, مثلا فرض کیجئے میں ایک اسکول کھولتا ہوں, جیسے میں اسکول کھولوں گا میرے سامنے کوشچن آئے گا کہ میرے پاس فیکلٹی کہاں سے آئے گی, ٹیچرز کہاں سے آئیں گے, جو نظریاتی ہوں. تو جیسے ہی میں اس کے اوپر پہنچوں گا میرے پاس کوشچن آئے گا کہ میرے پاس ایک ٹیچرز ٹریننگ انسٹیٹیوٹ ہونا چاہیے, پھر اس ٹیچرز ٹریننگ انسٹیٹیوٹ کے اندر ماسٹر ٹرینرز ہونے چاہیے. عزیزان محترم, ہم اس جگہ پہ کھڑے ہیں کہ ہمیں ماسٹر ٹرینرز چاہیے اس وقت. हमें मास्टर ट्रेनर चाहिए जो टीचर्स ट्रेनिंग इंस्टीट्यूट बनाए और टीचर्स ट्रेनिंग इंस्टीट्यूट फैकल्टीज बनाए और उन फैकल्टीज के जरिए हम अच्छे स्कूल्स को एस्टैब्लिश कर सकें। जब तक हम इतना पीछे जाकर काम नहीं करेंगे हमारा काम नहीं सुधरेगा। अब मैंने स्कूल में मिसाल दी, बिल्कुल सेम इशू सोशल सर्विसेज के अंदर भी है, बिल्कुल यही काम सोशल मूवमेंट के अंदर भी है, आपकी पॉलिटिकल मूवमेंट के अंदर भी है और बिल्कुल यही काम आपकी तबलीगात और लोगों तक अपनी बात पहुंचाने के अंदर भी है। अभी आप कोशिश भी करके एक रिसाला खोल लें, वो रिसाला नहीं चलेगा। इसके लिए कि आपके पास राइटर्स भी नहीं है, फील्ड के रेलेवेंट एक्सपर्ट्स भी नहीं है। लिहाजा मैं आपको गारंटी से कह रहा हूँ, पूरे पाकिस्तान की सतह पर मिल्लत शिया का एक नुमाइंदा रिसाला या अखबार आप नहीं दिखा पाएंगे और उसकी वजह यही है कि हमारे पास वो एक्सपर्टीज नहीं है। और अब वो वक्त होना चाहिए कि जब हम इस बात को समझें कि हमें मास्टर ट्रेनर्स चाहिए हर फील्ड के अंदर। अगर हम ये कहें कि भाई ये बहुत लंबी मुद्दत का काम बता रहे हैं आप, ये तो आप ऐसी चीज बता रहे हैं जो 20 साल में होगी, तो भाई वो 20 साल पहले भी गुजरे हैं और आगे भी गुजर जाएंगे। उन 20 साल को बचाने के लिए बेहतर काम ये है कि आप अभी से शुरू करें और इसको आगे लेकर जाएं। अलबत्ता जो फौरी जरूरत है उनका पूरा होना यकीनन नजरअंदाज नहीं किया जा सकता, उनका पूरा होना जरूरी है, लेकिन उस बड़ी मंसूबाबंदी को कुर्बान करके करना हिमाकत है। तो जो लुब-ए-लुबाब है वो ये है कि आपको उस सतह पे जब तक अपने आप को लाना नसीब नहीं हुआ आप उनमें माशरे के अंदर चेंज क्रिएट नहीं कर पाएंगे। इसको करना हमारी जरूरत है। अगर कभी खुदा ने कभी और तौफीक दी तो मैं इसको और इलेबोरेट करने की कोशिश करूंगा और जो कुछ समझ में आता है उसको बयान करने की कोशिश करूंगा, लेकिन फिलहाल के लिए इतने ही के ऊपर इत्तेफाक करते हैं। और खुदा ने मुताल से अपने और बाकी तमाम दोस्त अहबाब के लिए जिन्होंने अब तक जिद्दोजहद की, उलमा और फुकहा जो इस दुनिया में रहे और उन्होंने दीन इस्लाम की जिद्दोजहद की, उन सब के लिए मजीद दर्जात की बुलंदी की दुआ करते हैं। हमारी और आपकी तौफीकात को खुदा इजाफा करें और हमारे तमाम उन दोस्त अहबाब की तौफीकात में खुदा इजाफा करें जो पाकिस्तान के अंदर मजहब अहले बैत अतहार अलैहिस्सलाम की तरवीज के लिए कोशिश कर रहे हैं। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।